समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिसानेको नमस्कार। आदरणीय श्रोताहरू, विकास र वातावरण बीच सन्तुलन नहुँदा धेरै पर्यावरणीय समस्याहरू उत्पन्न हुने गर्छन्। विश्वमा बढ़दो औद्योगिकरण, शहरीकरण र त्यसबाट उत्पन्न हुने फोहोर, धुवा र धूलो हाम्रा मानव सभ्यताका लागि सधैं चिन्ताको विषय बन्दै आएको छ। प्राकृतिक रूपबाट विश्वमै सुन्दर र स्वच्छ मानिएको नेपालमा आज आएर वायु प्रदूषणको स्तर कहाली लाग्दो रहेको तथ्याङ्क आइरहँदा आजको अन्तर्सम्वादमा हामी पनि यसै विषयमा सम्वाद गर्न बाध्य छौं। पछिल्ला तथ्याङ्कहरूले राजधानी काठमाडौँ वायु प्रदूषणका दृष्टिले विश्वकै प्रदूषित शहरका रूपमा चित्रित हुनु लज्जाको विषय हो। हुन त भौगोलिक अवस्थाले कचौरा आकारको काठमाडौँ उपत्यका मा हावाको बहाव सहज छैन, त्यसमा पनि बढ़दो सवारी साधनको चाप र देशैभर डढेलो लागेका कारण यसको प्रभाव स्वरूप राजधानी शहरको वायुको गुणस्तर खस्किनुमा हामी कति जिम्मेवार छौं सोच्ने समय आएको छ। यसै सन्दर्भमा हामी नेपाल सरकार वातावरण विभागका प्रवक्ता शंकर प्रसाद पौडेलसँग आजको अन्तर्सम्वादमा कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार शंकर सर, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। अब केही दिनदेखि यो प्रदूषणको विषयले निकै चर्चा बटुलिरहेको छ। अब सरसर्ती हेर्दाखेरि हामी कति प्रदूषण छ भनेर मापन त गर्न सक्दैनौ। अब प्रविधिको विकासले हाम्रो वायुको गुणस्तर के कस्तो छ, कति जोखिमयुक्त छ भन्ने विवरणहरू आइरहँदा पछिल्लो अवस्था के कस्तो रहेको छ काठमाडौँ उपत्यका र समग्र नेपालभरिको, यीबाट कुराकानी शुरू गरौँ।
अब पछिल्लो स्थितिको कुरा गर्दाखेरि अघिल्लो हप्ता लगभग 5 दिन पहिलादेखि चाहिँ यो वायुको गुणस्तर खस्किँदै गएको अवस्था हो। र अब हामीले मुख्य कस्तो देखिएको थियो भन्दा हामीले हाम्रा स्टेसनको मापन र हामीले सेटेलाइट इमेजमा चाहिँ हामी अब सेटेलाइट इमेजमा आफ्नो सेटेलाइट इमेजहरू छैन र नासाको सेटेलाइट इमेजहरूबाट हेर्दाखेरि चाहिँ अघिल्लो हप्ता यो 12 पर्सा चितवनको आसपास चाहिँ अलिकति डढेलो बढी लागेको अवस्था र त्यहाँबाट तुवालो बाग्लो निस्केको र त्यो बागमती करिडोर हुँदै काठमाडौँ पनि प्रवेश गरेको देखियो। र अब पश्चिम नेपालको भागमा चाहिँ खासै समस्या देखिएको छैन, तर पूर्वी नेपालको भाग पूर्वी नेपालमा र खास गरी अलि बढी मात्रामा चाहिँ यो तराई रिजनमा चाहिँ डढेलोबाट निस्केको तुवालो र त्यो केही अब काठमाडौँभित्र प्रवेश गर्ने बाटो भनेको चाहिँ बागमती करिडोर, त्यहीबाट काठमाडौँ प्रवेश गरेको देखियो। र अब हिजोको तुलनामा पोल्युसनको स्थितिको कुरो गर्दा हिजोको तुलनामा काठमाडौँ उपत्यकामा आज हिजो बिहानीको र आजको अहिलेको अवस्था हेर्दाखेरि चाहिँ हिजोको तुलनामा केही कम चाहिँ भएको जस्तो देखिएको छ। अब समग्रमा भन्दाखेरि चाहिँ यो जस्तो हामीले चाहिँ काठमाडौँको वायु प्रदूषणको कुरो गरिरहँदाखेरि चाहिँ वर्ष दिनमा कसरी वायु प्रदूषण अथवा वायुको गुणस्तर खस्किन्छ वा त्यो वायुको गुणस्तरमा कुन किसिमको साइकलमा चल्छ भनेर हेर्दाखेरि चाहिँ जुन बर्खाको सिजन हुन्छ, पानी पर्ने सिजन, त्यो बेला चाहिँ पानी परिरहने कारणले गर्दाखेरि एकदमै न्यून हुन्छ। त्यसपछि त्यो दोस्रो स्थिति आउँछ हिउँदको समय सुरु हुने बेलामा, हिउँदेखि त्यो हाम्रो अङ्ग्रेजी मितिको कुरा गऱ्यौँ भने चाहिँ सेप्टेम्बरको अन्तिमतिर अथवा अक्टोबरको सुरुतिरबाट फेब्रुअरीसम्म एक किसिमको प्रदूषणको अवस्था रहन्छ। त्यो बेला के हुन्छ भन्दा सवारी हावा एकदमै न्यून चल्ने र पानी पनि कम पर्ने समयमा चाहिँ यो सवारी साधनहरू हावा यहाँबाट बाहिर जान नसक्ने सवारी साधनको उपत्यका जस्ता ठाउँहरूमा चाहिँ सवारी साधनबाट उत्सर्जन हुने प्रदूषणले चाहिँ भूमिका खेल्छ। त्यही बेलामा चाहिँ हाम्रो चाहिँ एग्रिकल्चर रेजिडिउहरू पनि बाल्ने फोहोर बाल्ने समय पनि त्यही हुने त्यो हिसाबले अर्को सिजन अब त्यसपछि चाहिँ फेब्रुअरी पछि बिस्तारै घट्दै जान्छ। अनि जब यो डढेलोको सिजन, डढेलोको यो बेला भनेको चाहिँ हाम्रो मात्रै होइन दक्षिण एसिया दक्षिण पूर्वी एसियामै डढेलो लाग्ने सिजन हो यो। र त्यो बेला चाहिँ अब अहिले चाहिँ हाम्रो फेरि यो बाहिरबाट आएको अवस्था होइन कि हाम्रो लोकल पोल्युसनले नै यहाँ यहीँ लागेको डढेलोको कारणले नै अहिले समस्या सिर्जना भएको देखिन्छ अहिलेको। र यो अप्रिलको सुरुवाती मार्चको अन्तिमतिरबाट अथवा अप्रिलको सुरुवाती र यो अप्रिल मेसम्म मेको मध्य भागसम्म चाहिँ यो किसिमको देखिन्छ। सरस्वती मैले किन यो कसरी सिस्टम चलिरहन्छ विगत हामीले 5-7 वर्षदेखि गरेको अध्ययनले भन्दाखेरि यो किसिमको अवस्था चाहिँ देखिन्छ। यसमा चाहिँ अब प्रत्येक पटक चाहिँ जस्तो हिउँदमा हुने प्रदूषण भनेको हाम्रो सवारी साधन लगायत उद्योग धन्दा कल कारखानाकै प्रदूषण बढी हुन्छ र कहिले काहीँ ट्रान्सबाउन्ड्री मुभमेन्टका रूपमा चाहिँ इन्डियातिर जुन एग्रिकल्चर रेजिटिभ पालेको हुन्छ त्यसको तुहालो पनि काठमाडौँसम्म आइपुग्छ र विगत दुई वर्ष अगाडि हामीले पनि एउटा एकदम असामान्य स्थिति चाहिँ काठमाडौँमा महसुस गरेका थियौँ जनवरी 4 र 5 त्यो किसिमको प्रदूषण चाहिँ अब आफ्नो लोकल पोल्युसन या बाहिरबाट आउने अन्य धुवाले गर्छ भने अहिलेको पोल्युसन भनेको चाहिँ यो बेला चाहिँ डडेलोकै मात्र कारणले हुने पोल्युसन बढी हो र डडेलो नै मुख्य हो यो बेला.
अब भिजिबिलिटीलाई पनि यसले प्रभाव पारिरहेको छ होइन, नजिकका डाँडा काँडाहरू पनि त्यति प्रष्टसँग देखिनन्. यहाँले भने जस्तै यदि पानी पर्ने हो भने यो चाहिँ स्तर निकै घटेर जमिनमा झर्ने सम्भावना पनि बढी हुन्छ. अब एउटा लेम्यानले हेर्दाखेरि, सामान्य नागरिक सामान्य मानिसको दृष्टिकोणबाट हेर्दाखेरि यो डडेलो नै एउटा अहिलेको मुख्य कारण भनेर यहाँहरूले भनिरहनु भएको छ. भनेपछि यसमा निहित हुने कणहरू, जसरी औद्योगिक प्रदूषणबाट उत्पन्न हुने प्रदूषणका कणहरू, सवारी साधनबाट आउने प्रदूषण र डडेलोको यो प्रदूषणमा कतिको हानिकारक छ, यसको स्तर मापन गर्दाखेरि जे जस्तो परिणाम आए पनि यी दुई तीन किसिमका जुन प्रदूषणका स्वरूपहरू छन् तीमध्ये कुन बढी हानिकारक छ अथवा कुन चाहिँ कम हानिकारक छ, यसमा केही मूल्याङ्कन गर्न सकिन्छ?
यस्तो अब हाम्रो चाहिँ हामी चाहिँ इलिमेन्टल एनालाइसिस गर्नेसम्मको अवस्थामा हामी चाहिँ हाम्रो संरचनाहरू पुगिसकेको छैन र संसारभरि अहिले तुलनात्मक हिसाबमा चाहिँ PM 2.5 चाहिँ एउटा आधार मानेको छ. जुनसुकैबाट आइराखेको भए पनि PM 2.5 कण भनेको श्वास प्रश्वासबाट रगतको ब्लड स्ट्रिममासम्म पुग्न सक्ने र त्योभन्दा मसिना कणहरू ब्लड स्ट्रिममासम्म जान सक्ने अवस्था रहेको अवस्थाले चाहिँ ती हानिकारक हुन्छन् र हामीले चाहिँ औद्योगिक प्रदूषणको कुरा र यो वन डडेलोको कुरा गर्दा स्वाभाविक रूपमा वन डडेलोबाट आएको चाहिँ औद्योगिक प्रदूषणको अन्य हिसाबले चाहिँ कम भए पनि श्वास प्रश्वास दीर्घजीवी रोगीहरूका लागि त यो पार्टिकुलेट म्याटर चाहिँ ले चाहिँ श्वास प्रश्वास सम्बन्धी रोगीहरू, मुटु रोगीहरू जसले अब यो जुन वायु प्रदूषणले चाहिँ श्वास प्रश्वास सम्बन्धी रोगहरू बढाउने त स्वाभाविक भइराखेकोलाई ट्रिगर पनि गर्छ. त्यसपछि आएर चाहिँ यो अब WHOको विभिन्न अध्ययनहरूले के देखाएको छ भने हृदयघात होइन मस्तिष्कघातहरू हुने अवस्था पनि यसले सिर्जना गर्छ र लङ रनमा चाहिँ यी समस्याहरू आउँछन् भनेपछि असर नगर्ने होइन तर औद्योगिक प्रदूषणबाट उत्सर्जन हुने केमिकलको जुन मात्रा हुन्छ त्यो हिसाबमा चाहिँ यसको अलिकति कम होला. तर हामीले चाहिँ मसिना धुलोका कण भएर ब्लड स्ट्रिममा गइसकेपछि चाहिँ यसले चाहिँ स्वाभाविक रूपमा चाहिँ मान्छेलाई चाहिँ धेरै नै असर पार्ने चाहिँ हुन्छ.
यो काठमाडौँ उपत्यकाको जुन भौगोलिक स्वरूप छ, एउटा कचौरा आकारको भन्छौ, अब हावा चल्दाखेरि पनि यसको सतहभन्दा अलि माथिबाट डाँडा काँडाको लेभलबाट चाहिँ हावा पास हुने भएको कारणले गर्दा धन छन् यहाँभित्रको प्रदूषण बाहिर जान पाउँदैन भनेर जुन यसको व्याख्या गरिँदैछ, के हो यो वैज्ञानिक रूपबाट हामी
अलिकति फरक ढंगले हेरौँ. जस्तो डाँडा माथिल्लो जुन तल्लो लेयरमा भइराखेको प्रदूषण माथिल्लो चिसो हावाको लेयरले ढाके दुई तिन किसिमको संरचना छ तर त्यो जानै जाँदै जाँदैन भन्ने चाहिँ होइन. जस्तो दिउँसोको समयमा जुन तापक्रम बढेको हुन्छ बिहान बेलुका चाहिँ अलिकति फिग्रिएर रहने अवस्था रह्यो तर जब हाम्रो 8, 9, 10, 11, 12, 1, 2 हामीले चाहिँ विगत 5 वर्षदेखिको तथ्याङ्क के लाग्यो भने 3-4 बजेसम्म चाहिँ यो पोल्युसन चाहिँ हाम्रो यो पूर्वी भागबाट चाहिँ निस्केर जाने, हावा सर्लक्क चल्यो भने चाहिँ पूर्वी भागबाट निस्केर जाने र यो इन्भर्जनको समयमा सरले भन्नुभएको पनि किसिमको संरचना ऊ चाहिँ प्रणाली विकास हुन्छ. इन्भर्जन हुने समयमा मात्र त्यो हो, बाँकी समयमा चाहिँ त यो तापक्रम बढ्दै गयो भने चाहिँ पूर्वबाट निस्केर चाहिँ जान्छ नै. र जस्तो अब अहिले नै पोल्युसन हेऱ्यौँ भने अहिले बिहानको अहिले जुन लेभलको पोल्युसन छ सरले पनि हेर्न सक्नुहुन्छ pollution.gov.np रत्नबारको तथ्याङ्क अहिले हेरेको तथ्याङ्क भन्दा दिउँसो हेरेको तथ्याङ्क चाहिँ स्वाभाविक रूपमा कम हुन्छ.
अब छिमेकी मुलुकहरू जस्तो भारत चीनमा पनि प्रदूषणको कारणले गर्दाखेरि सार्वजनिक जीवन नै ठप्प भएको हामी सुन्छौं. अब त्यो अवस्थामै हामी नपुगे तापनि विश्वकै प्रदूषित शहरको सूचीमा पुग्नु भनेको त यो जे जस्तो कारणले भए पनि अलिकति लज्जाको त विषय हो. अब नियन्त्रणका लागि जुन कुरा मानवीय विषय छ, जुन चाहिँ नियन्त्रण गर्न सकिने र नियन्त्रण गर्न नसकिने अवस्थाहरू चाहिँ के हुन सक्छन् यसमा?
अब सबभन्दा पहिला त सरले भन्नुभएको एउटा कुरोलाई चाहिँ अलिकति हामीले पनि यो छलफलको विषय कसो रह्यो भन्दाखेरि जुन आइक्यू इयरको जुन तथ्याङ्क हेरेर चाहिँ हामीले चाहिँ विश्वको प्रदूषित शहर भनिरहेका छौँ. जुन तथ्याङ्क अस्ति राति एक घन्टामा चाहिँ हाम्रो विश्वको प्रदूषित देखियो भने हामी स्वच्छ हावामा छौँ हामीले भनेनौँ, तर एक नम्बर हो या एकदमै प्रदूषित हो या तुलनात्मक रूपमा, किन भन्दा यो वायु गुणस्तर मापन गर्नको लागि निश्चित रूपमा चाहिँ त्यसका मापन केन्द्रहरू डिजाइन गरिएको, त्यसको संरचनाहरू राख्ने स्थानहरू फरक फरक हुन्छ. जस्तो हिजो हामीले तुलनात्मक रूपमा हिजोकै तथ्याङ्कहरू हेऱ्यौँ भने त्यहाँबाट आइराखेको तथ्याङ्क र हाम्रो ग्राउन्ड स्टेसनले दिएको तथ्याङ्कमा चाहिँ फरक छ. अब उहाँहरू कहाँ राखेर मेजर गर्नुभएको छ, उहाँहरूले सेटेलाइटबाट मात्रै मेजर गर्नुभएको छ कि, यी कुराहरू फरक छन् होइन. अब त्यो एउटा बाटो, किन विश्वकै प्रदूषित शहर हो भन्दा आजको जुन तथ्याङ्क छ हिउँदमा हामी हेऱ्यौँ भने यही तथ्याङ्कले चाहिँ हिउँदको समयमा चाहिँ हाम्रो यो दक्षिण एसिया दक्षिण पूर्वी एसियामा चाहिँ हामी 20-22-50 पनि पर्न सक्छौँ. तर त्यसैले तथ्याङ्क कहाँनिर छ भन्दा पनि हामीले चाहिँ यसलाई कन्ट्रोल गर्ने मिजारहरू कता हो भन्नेतिर हामी जाने हो. अब यो एक किसिमको मिडियामा चाहिँ हल्ला गर्दाखेरि चाहिँ यसले एक किसिमको सेन्सिटाइज पनि भयो भनेर भन्नुपर्छ हामीले. यसका नकारात्मक पाताहरू धेरै छन्, तर पनि अब यसले चाहिँ मान्छेलाई चाहिँ सचेत गरायो भन्ने हिसाबमा चाहिँ हामीले लिएर यसलाई चाहिँ अब यो वायु प्रदूषणलाई कम गर्नको लागि डढेलो नियन्त्रण गर्न नेपाल सरकारका विभिन्न निकायहरू चाहिँ छन्, जस्तो सङ्घीय सरकारमा चाहिँ वन वातावरण मन्त्रालय अन्तर्गत चाहिँ अब वन विभाग छ भने प्रदेश मन्त्रालय अन्तर्गत संरचनाहरू छन्, जिल्लामा हेऱ्यो भने चाहिँ डढेलो नियन्त्रण गर्नको लागि जिल्ला विपद व्यवस्थापन समितिहरू सक्रिय छन्. अब यो सबैले चाहिँ अब उल्लेख्य रूपमा गर्नु पर्यो र यो सिजनमा चाहिँ दुवै किसिमको डढेलोको चाहिँ मान्छेहरूले हामीले चाहिँ नोटिस गरेको, दुवै किसिमको, एउटा नेचुरल्ली लाग्ने, अर्को चाहिँ जानाजानी लगाउने. अब जानाजानी लगाउने डढेलोलाई नियन्त्रण गर्नेतर्फ चाहिँ अब विभिन्न निकायहरूले कदम अब संयुक्त रूपमा कदम चाल्नुपर्ने अवस्था चाहिँ अहिलेको हो. र अन्य समयको हिसाबमा कुरा गर्दाखेरि चाहिँ नेपाल सरकारले चाहिँ वायु प्रदूषण न्यूनीकरण गर्न जस्तो 2076 फागुन 12 गते मन्त्री परिषदले स्वीकृत गरेको काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना छ, त्यसमा विभिन्न गतिविधिहरू छ. त्यसमध्ये चाहिँ सवारी साधनबाट हुने प्रदूषण न्यूनीकरण गर्नलाई चाहिँ इलेक्ट्रिक भेहिकल प्रमोसन गर्नुपर्छ भन्ने किसिमको त्यसमा कार्यक्रम रहेको छ. त्यो अनुसार चाहिँ अब चार्जिङ स्टेसनहरू बनाउँदै जाने नेपाल विद्युत प्राधिकरणले अनि नेपाल सरकारले इलेक्ट्रिक भेहिकललाई प्रमोसन गर्ने गरी गतिविधिहरू अगाडि बढेका छन्, विभिन्न गतिविधिहरू छन् र औद्योगिक प्रदूषण पनि अब नेपाल सरकारले चाहिँ यो जलवायु परिवर्तन सम्बन्धी चाहिँ अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्रको हिसाबले चाहिँ अन्तर्राष्ट्रिय प्रतिबद्धता के जनाएको छ भन्दा ग्लास्गोमा भएको सम्मेलनमा चाहिँ नेपालको प्रधानमन्त्रीले चाहिँ सम्माननीय प्रधानमन्त्रीले त्यति बेला नेपालले चाहिँ सन् 2045 चाहिँ नेट जिरो इमिसन चाहिँ एचिभ गर्छ भनेर भन्नुभएको छ. त्यो हिसाबले चाहिँ अब त्यही हिसाबले हाम्रा गतिविधिहरू गर्दाखेरि अब हामी चाहिँ इलेक्ट्रिसिटीको युज भरपूर गर्ने, घरेयासी प्रयोगदेखि लिएर गर्दै जाँदाखेरि यो प्रदूषण न्यूनीकरणका चाहिँ अब सवारी साधनलाई इलेक्ट्रिफिकेसन गर्ने, औद्योगिकरणमा इलेक्ट्रिकको युज बढी गर्ने गर्दै गर्दा चाहिँ हामीले चाहिँ प्रदूषणको मात्रा उल्लेख्य रूपमा घटाउन पनि सक्छौँ.
जस्तो एउटा मुख्य कारकमा जसरी सवारी साधनको एउटा विषय भयो भने खेतबारीमा किसानहरूले एउटा बाली सकेर अर्को बाली लगाउन अगाडि त्यहाँ रहिरहेका ठुटा ठुटीहरू भनौँ न होइन, अब मकैको जरा होला, धानका चाहिँ अवशेषहरू होलान् होइन, विभिन्न चिजहरू चाहिँ यो जति सक्दो एकत्रित गरेर जलाउने जुन परम्परा छ नि, यसले पनि एउटा महत्वपूर्ण भूमिका खेलेको जस्तो लाग्छ होइन. व्यक्ति व्यक्तिले गर्न सक्ने र नियन्त्रण गर्न सक्ने विषयहरू त यी पनि हुन् नि होइन. कसरी ती विषयहरूलाई हामी न्यूनीकरण गर्न सक्छौ अथवा त्यो त्यो त्यसलाई विसर्जन गर्ने अर्को कुनै विकल्पहरू छ कि?
अब अर्को मैले अब यो एग्रिकल्चर रेजिडेन्ट अब काठमाडौँ उपत्यका लगायत विभिन्न ठाउँमा सहरी क्षेत्रमा हिउँदको समयमा जुन फोहोर बाल्ने प्रचलन छ त्यसलाई त हामी पढाइका साथ, किन भन्दा यो पटक नगरपालिकाले पनि सक्रिय भएर अगाडि बढेको थियो र अब भोलिका दिनमा चाहिँ अब कडाइका साथ यसलाई लागू गरेर अगाडि जान सकियो भने एउटा पाटो हो. किन भन्दा यो चाहिँ मान्छेको बानी व्यवहारको ग्रुप हो. जुन एग्रिकल्चर रेजिडेन्ट बाल्ने प्रचलन छ त्यो भनेको चाहिँ अब यो हाम्रो देशको मात्रै समस्या नभए विभिन्न देशले यसको सोल्युसन खोजिराखेको अवस्था चाहिँ छ. जस्तो इन्डियामा पनि विभिन्न अध्ययनहरू भइरहेको छ, पर हाम्रोमा सानो समस्या होला. इन्डियामा धेरै म्यासिभ चाहिँ यो एग्रिकल्चर रेजिड्यू बर्निङ हुन्छ जस्तो पन्जाब हरियाणाको क्षेत्रमा, र त्यसले चाहिँ दिल्ली समेत झाकेर एकदमै ठुलो समस्या हुने, त्यही समयमा हो काठमाडौँमा पनि समस्या आउने. त्यो हिसाबले चाहिँ अब उनीहरूले चाहिँ अब अध्ययन अनुसन्धानमा धेरै ठुलो लगानी गरेको छ, त्यसको रिजल्टको पोजिटिभ पाटो आयो भने त्यसलाई हामी पनि इम्प्लिमेन्ट गरेर जान सक्छौँ र यो पाटोमा चाहिँ अब संसारैभरि एग्रिकल्चर रेजिड्यू बर्निङलाई हराएर यसलाई के गर्न सकिन्छ त्यहाँ भएको रेजिड्यूलाई भन्ने हिसाबको अध्ययनहरू भइराखेको छ, त्यसबाट आउने निष्कर्ष हामी पनि भोलिका दिनमा इम्प्लिमेन्ट गर्न सक्छौँ।
हजुर, त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर सम्वादको आजको बिहानीमा हामी विशेष गरी वायु प्रदूषणका क्षेत्रमा देखिएका पछिल्ला चुनौतीहरूलाई समेटेर सम्वाद गरिरहेका छौं। हामीसँग हुनुहुन्छ वातावरण विभागका प्रवक्ता शंकर प्रसाद पौडेल। जस्तो शंकर सर, होइन अब विकास र वातावरण बीच सन्तुलन कायम हुनुपर्छ भन्ने मान्यताका साथ संयुक्त राष्ट्र संघ लगायत अब सरकारहरू, विभिन्न देशका सरकारहरू लागि नै रहेका छन् सस्टेनेबल डेभलपमेन्टको, होइन एउटा दिगो विकासको लक्ष्यमा हामी अगाडि बढ्नुपर्छ भन्ने अवधारणा छ। त्यसकारण अब हाम्रा योजनाहरू तर्जुमा गर्दा, हामीले विकास निर्माणका कामहरू अगाडि बढाउँदा अथवा उद्योग धन्दाहरू खोल्दाखेरि पनि केही निश्चित मापदण्डहरू चाहिँ पालना गर्नुपर्छ। अब यसलाई अझै कडाईका साथ कार्यान्वयन गर्ने अवस्था आयो, होइन हामीले कहाँ कहाँ चाहिँ बढी ध्यान पुर्याउनु पर्ने अवस्था छ आजको दिनमा?
अब अहिले चाहिँ यो कार्यक्षेत्र विस्तार भएको अवस्था रह्यो, जुन संघीयता कार्यान्वयनसँगै संघ प्रदेश स्थानीय तह तिनै सरकारले चाहिँ यो वातावरणीय अध्ययन प्रतिवेदनहरू स्वीकृत गर्ने गरी अख्तियारी त्यसले हाम्रो वातावरण संरक्षण ऐनले दिएको छ। जस्तो स्थानीय तहले चाहिँ अब यो चाहिँ संक्षिप्त वातावरणीय अध्ययन, प्रारम्भिक वातावरणीय अध्ययन आफ्नो क्षेत्रभित्र गो गर्न स्वीकृत गर्न सक्ने र त्यसमा केही त्रुटिहरू भयो उसले स्वीकृति लिँदा वातावरणीय प्रतिवेदन अनुसारका कामहरू गर्ने भनेका कामहरू गरेन भने कारवाही गर्ने अधिकार पनि तल्लो तहमासम्म पुर्याइसकिएको अवस्था छ, स्थानीय तहले नै कारवाही गर्न सक्ने अवस्था छ। र अब त्यसपछि चाहिँ प्रदेशलाई पनि प्रदेशको आफ्नो कार्यक्षेत्रभित्रको चाहिँ यसम्म स्वीकृत गर्ने अधिकार दिइएको छ भने सङ्घले चाहिँ अब रणनीति कुहरू केन्द्रीय आयोजनाहरूको चाहिँ स्वीकृति गर्ने हिसाबले र यो संरक्षित क्षेत्रहरूमा सञ्चालित हुने आयोजनाहरूको चाहिँ सङ्घले स्वीकृत गर्ने गरेको छ भनेपछि अब कार्यक्षेत्रको हिसाबले पनि अब वातावरणको विषयलाई चाहिँ हामीले तिनै तहमा विस्तार गरिसकेको अवस्था छ। सङ्घीय हिसाबमा पनि विभिन्न मन्त्रालयहरूकोमा छ र यो स्वीकृत प्रतिवेदन अनुसार चाहिँ अब वातावरण विभागले चाहिँ गर्ने अनुगमन भनेको केन्द्रीय आयोजनाहरूको अनुगमन र अन्य प्रदेश स्वीकृत गरेका आयोजनाहरू पनि अनुगमन गर्ने गरी वातावरण विभागलाई छ। तर संरचनागत हिसाबले वातावरण विभाग चाहिँ अब अहिलेको हिसाबमा भन्नुपर्दा सानो संरचना छ, यसका कुनै अब तल्लो तहमा कुनै निकायहरू नभएको भएर यो संरचनागत हिसाबले अलिकति समस्या छ, यसलाई सुदृढीकरण गर्नुपर्ने पाटो छ। र अब यो जुन वातावरणीय अध्ययनका पाटाहरू छन् त्यसमा स्वीकृत गर्दाखेरि गरिएका शर्तहरू कडाइका साथ पालना गराउन चाहिँ अब तिनै तहको सरकार चाहिँ ले चाहिँ अब अधिकार पाइसकेको अवस्थामा चाहिँ अब कार्यान्वयन पनि त्यही हिसाबले जानुपर्ने हुन्छ र अब तल्लो तहमा वातावरणीय संरचनाहरू सफल भइ नसकेको अवस्थामा चाहिँ अलिकति यो बिचमा चाहिँ समस्या भइराखेको हो कि जस्तो चाहिँ हामीलाई लाग्छ।
अहिले विश्वको एउटा जल्दो बल्दो विषय भनौँ, ग्लोबल वार्मिङ, यसले गर्दाखेरि चाहिँ हाम्रो भविष्यलाई नै, हाम्रो जीवनशैलीलाई नै ठूलो प्रभाव पार्छ, हामी अर्कै स्वरूपमा चाहिँ भोलि जीवन जिउन बाध्य हुन्छौं भनेर त्यसमा ठूलो लगानी पनि छ, होइन? अब वायु प्रदूषण एउटा सानो यसको अंश मात्रै हुन सक्ला, छलफलको एउटा अंश हुन सक्ला। एकातिर हामी कहिलेकाहीँ भन्छौं संसारभरिको यो ग्लोबल वार्मिङमा नेपाल जस्तो देशको भूमिका खासै केही छैन, ठूल्ठूला औद्योगिक राष्ट्रहरूको कारणले चाहिँ यो समस्या बढ्दै गइरहेको छ भनेर एकातिर हामी सकारात्मक हुन्छौं, अनि अर्कोतर्फ अहिले हामीले छलफल गरेको जस्तो वायु प्रदूषणको स्तर चाहिँ एकदमै अत्यधिक भयो, विश्वमै एक नम्बरको चाहिँ प्रदूषित शहर भने जस्तो एउटा तत्कालिक भए पनि एउटा नेगेटिभ, एउटा नकारात्मक सन्देशहरू चाहिँ गइरहेको छ। माने यथार्थमा समग्रमा हेर्दाखेरि नेपाल स्वयं यो ग्लोबल वार्मिङको सन्दर्भमा कति जिम्मेवार छ अथवा हामी कति सुरक्षित छौं, हाम्रा योजनाहरू कति प्रभावकारी छन्, विश्व मानचित्रमा हाम्रो नेपालको स्थितिलाई कसरी चित्रण गर्न सकिएला?
अब ग्लोबल वार्मिङको विषय भनेको र हाम्रो यो वायु प्रदूषणको विषय भनेको सामान्य रूपमा कहीँ कतै छोटो ठाउँमा गएर जोडिए पनि मूलभूत रूपमा यसका मात्रै विषयहरू आउँदैनन्। ग्लोबल वार्मिङको विषय भनेको चाहिँ जुन ग्लोबल वार्मिङ पोटेन्सियल भएको ग्यासहरूको उत्सर्जनको अवस्था हुन्छ, औद्योगिकरण नै प्रमुख हो त्यसको लागि, होइन कार्बन डाइअक्साइडको इमिसन नै प्रमुख हुन आउँछ। र अब हाम्रो देशको कन्ट्रिब्युसन एकदमै न्यून छ त्यसमा, त्यो तपाईँ हामी सबैले थाहा भएको कुरो। तर यो जुन प्रदूषणका विषयहरू कहिले काहीँ प्रदूषणका विषयहरू वायु प्रदूषणका कुरोहरू आउँदा हामी मात्रै नभएर साउथ इस्ट एसिया साउथ एसिया र साउथ इस्ट एसियासम्म सबै यो यो रिजन चाहिँ वायु प्रदूषणको हिसाबले अलि बढी सेन्सिटिभ रिजन हो र अब ग्लोबल वार्मिङको विषयमा त औद्योगिकीकरणमा एकदमै अग्रसर भएर हामी अगाडि नलागेको हिसाबले हाम्रो कन्ट्रिब्युसन एकदमै नगन्ने नै छ आजसम्म पनि र अब भोलि भोलिका दिनमा कन्ट्रिब्युसन भयो भने तर यसबाट अब हामीले लिन सक्ने बेनिफिटहरू हाम्रो हाम्रो कन्ट्रिब्युसन नभइसकेपछि जस्तो हाम्रो हिमालहरू पग्लिरहे होइन त्यो समाचारहरू हामीले हेरेका छौँ र भोगेका पनि छौँ किन भन्दा विगत 20 वर्षको तुलनात्मक अध्ययन हामीले हिमालहरूको चित्रहरू हेरेर गऱ्यौँ भने चाहिँ हिउँ डिपोजिट हुन घटिराखेको र यसमा अब दुवै किसिमका कार्यक्रमहरू दुवै किसिमका अवस्थाहरूले हेर्दाखेरि चाहिँ जस्तो वायु प्रदूषण भएर बगेर जाने ब्ल्याक कार्बनको पार्टिकलहरूले पनि हिउँ पगाल्ने काम गरिरहेको हुन्छ र अर्को यो संसारभरिको ग्लोबल वार्मिङ दुवै पाटोले गर्दाखेरि चाहिँ अहिले यसले नेपाल जस्तो देशहरूलाई बढी असर परेको छ र अब नेपालको हिमालयको क्षेत्रमा चाहिँ असर पर्दै गर्दाखेरि चाहिँ अब यो चाहिँ जुन समुद्री सतह बढ्ने पनि सँगसँगै ती टापु देशहरूको पनि समस्या हुन आउँछ यसले गर्दा चाहिँ अब यसलाई चाहिँ अन्तर्राष्ट्रिय फोरमहरूमै उठाएर यसलाई चाहिँ जल्दबल्द रूपमा अब नेपालले विभिन्न फोरमहरूमा उठाइराखेको अवस्था पनि छ यो विषयलाई।
अब जुन समस्या हामी झेल्दैछौँ यसको समाधानका लागि सहकार्यको पनि जरुरी हुन्छ। नेपाल सरकारको तर्फबाट वातावरण विभागले जुन किसिमका प्रयासहरू जुन किसिमका योजनाहरू कार्ययोजनाहरू अगाडि सारेको छ यसमा एउटा एउटा व्यक्ति एउटा नागरिक अथवा कुनै संस्था स्थानीय सरकार के भूमिका चाहिँ हामी खेलेर यो यो विषयको समाधानका लागि सहकार्य गर्न सक्छौँ के सुझाव दिन सकिन्छ यतिखेर?
अब ग्लोबल वार्मिङ भन्नाले यो क्लाइमेट चेन्जसित रिलेटेड इस्युमा चाहिँ नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको छुट्टै महाशाखा छ। त्यसले चाहिँ विभिन्न कामहरू गर्छ जस्तो नेसनल एक्सन प्लानहरू बनाउने त्यसलाई इम्प्लिमेन्टेसनमा लैजाने हिजोको दिनमा नापा बनायो भल्नरेबिलिटी एसेसमेन्ट गर्यो कुन ठाउँमा चाहिँ अलि सेन्सिटिभ छ भन्ने हिसाबले भल्नरेबिलिटी एसेसमेन्ट गरेका छ। यो हिसाबले चाहिँ विभिन्न अध्ययनहरू गर्ने विभिन्न क्षेत्रगत हिसाबले अध्ययनहरू गर्ने अनि क्लाइमेट स्मार्ट प्रोग्रामहरू सञ्चालन गर्ने गरी त्यो वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा अनि त्यो लगायत चाहिँ अब विभिन्न अब नागरिक के अरे एनजिओ हिसाबमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालित भइरहेका देशका विभिन्न स्थानमा र यो विषयमा चाहिँ वन तथा वातावरण मन्त्रालयबाटै विभिन्न कार्यक्रमहरू देशभरि सञ्चालन भएको अवस्था चाहिँ छ।
अब यहाँहरूले विज्ञप्ति जारी गरेर आम नागरिकहरूलाई दैनिक रूपमा मास्क लगाउनुहोस् होइन त्यसै गरी चाहिँ एयर प्युरिफायरहरूको चाहिँ प्रयोग गरौं घरमा बस्दाखेरि पनि धुवा धुलोबाट बस्नलाई झ्याल ढोकाहरू बन्द गरौं र बिहान बेलुका जुन हामी मर्निङ वाकदेखि लिएर जुन व्यायामहरू गर्छन् यसलाई चाहिँ अलिकति न्यून गरौं भनेर जुन सुझाव दिनुभएको छ एकचोटि फेरि स्मरण गराइदिनुहोस् न आम नागरिकले यो अवस्थामा के गर्न सक्छन्। मैले अन्तिममा प्रश्न राखेँ यहाँलाई।
हजुर अब सबभन्दा ठुलो भनेको अहिलेको जुन वायु प्रदूषण भएको छ पार्टिकुलेट म्याटरले पार्टिकुलेट म्याटरलाई रोक्ने भनेको चाहिँ मास्कै प्रयोग सबभन्दा उत्तम हो। घर बाहिर हिँड्नै पर्यो भने अब घर बाहिरको हावामा चाहिँ अब दीर्घ रोगीहरू वृद्ध वृद्ध र बालबच्चाहरूलाई चाहिँ एक्सपोज नगराउँ भन्ने हो। सम्भव अब बाहिर जानुपर्ने अवस्था रह्यो काममा निस्किनु पर्ने अवस्था रह्यो भने जुनसुकै नागरिकले पनि मास्कको प्रयोग अनिवार्य रूपमा गरौँ। मास्कको प्रयोगले चाहिँ यो पार्टिकुलेट म्याटरहरूलाई रोक्ने काम गर्छ। त्यसले अब नागरिकको तहमा हाम्रो अपिल यही हो र अब अहिलेको अवस्था यस्तो छ भने चाहिँ यो एग्रिकल्चर रेजिड्युहरू नपाल्ने अनि फोहोरहरू नजलाउने काम र अब हाम्रो नागरिकको तहमा चाहिँ किन भन्दा यो अहिले ठुलो समय कन्ट्रिब्युसन चाहिँ डडेलले रह्यो तथापि हाम्रो लोकल पोल्युसनमा सवारी साधनबाट हुने पोल्युसनहरू लगायतका विषयहरू पनि छन् ती पोल्युसनहरूलाई पनि न्यूनीकरण गर्न सवारी सर्वसाधारणले आफ्ना सवारी साधनहरू नियमित मर्मत गर्नुभयो नियमित ठिक अवस्थामा राख्नुभयो भने त्यसले नै प्रदूषणको मात्रा घटाउँछ। विगत केही समय हामीले चाहिँ गाडीहरूको धुवा चेक जाँच गर्ने र परीक्षण अगाडि र पछाडि हामीले अवस्था हेर्दाखेरि चाहिँ त्यसले पनि एकदम त्यो नियमित मर्मत भयो भने पनि यो घटाउँदो रहेछ र आफ्ना सवारी साधनहरूलाई ठिक हालतमा राख्यौँ भने पनि सानो सानो कन्ट्रिब्युसनले पनि ठुलो कन्ट्रिब्युसन हुन्छ र यसले चाहिँ हामी सबैको स्वास्थ्यमा चाहिँ स्वास्थ्य चाहिँ जोगाउनलाई सहयोग गर्छ भन्ने हिसाबले चाहिँ वातावरण विभाग तर्फबाट मैले अपील गरे.
हजुर, धेरै धन्यवाद शंकर सर. आजलाई समय यति रह्यो. फेरि पनि आम नागरिकको स्वास्थ्यसँग सम्बन्धित यी विषयहरूमा फेरि संवाद गरौंला. यहाँलाई हार्दिक धन्यवाद छ.
हजुर, हुन्छ, धन्यवाद.
त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको निर्धारित समय सकियो. हामी कुराकानी गरिरहेका थियौं विशेष गरी नेपालमा र काठमाडौँ उपत्यकामा वायुको गुणस्तर निकै खस्किँदै गएको छ. श्वास प्रश्वास सम्बन्धी रोगीहरूको लागि यो अलिकति चिन्ताको विषय पनि हो र विभिन्न कारणले प्रदूषणहरू हुने गर्छन्. सवारी साधनको कारणले गर्दा कृषि उपजहरूको चाहिँ व्यवस्थापनमा हामीले त्यसलाई जलाउँदाखेरि उत्पन्न हुने धुवाको कारणले र अर्को मुख्य कारण काठमाडौँ उपत्यका लगायत देशैभरि निर्माण भइरहेका सड़कहरू जो अलपत्र छन् वर्षौंदेखि त्यहाँबाट सवारी साधनले उत्पन्न गर्ने धुवाँ भन्दा पनि त्यहाँ सवारी साधन प्रयोग हुँदाखेरि हामीले भोग्नु परेको धूलोको समस्या पनि एउटा अर्को गम्भीर चिन्ताको विषय हो. त्यसबाट सुरक्षित रहनको लागि मास्क प्रयोग गर्ने, घरका झ्याल ढोकाहरू बन्द अवस्थामा राख्ने र बाहिरको बिहान बेलुकाको जुन मर्निङ वक लगायतका एक्सर्साइजको समयलाई अलिकति परिवर्तन गर्नुपर्ने आदि यी सामान्य कुराहरूलाई पनि हामीले ख्याल गरौं. यो भन्दै आजको अन्तर्सम्वादबाट प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद. म हरिचरण लामिछाने पनि बिदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.